नेपाल दर्पणमा साथी दीपा तिमलसिन्हासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
पहिलो चरण 16 दिन बाँकी, दोस्रो चरण 27 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राजनीतिक दल तथा उम्मेद्वारलाई चन्दा नदिन उद्योगीलाई निर्वाचन आयोगको आग्रह। निष्पक्ष रूपमा चुनाव गर्न पैसाको चलखेल रोक्नुपर्नेमा जोड।
स्थानीय तहको चुनावमा मतदान गरिसकेका मतदाताको नयाँ परिचय पत्र नबनाइने। थपिएका नयाँ मतदाताको परिचय पत्र तयार हुँदै भोलिदेखि मतदाता शिक्षा कार्यक्रम शुरू हुने।
राष्ट्रपति भण्डारीद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण। 10 वर्षसम्म काठमाडौँ उपत्यकामा निजी मेडिकल कलेज खोल्न नपाइने।
भियतनाममा एक हप्ता अघिको आँधीले 106 जनाको ज्यान गयो, 25 जना बेपत्ता।
र अभ्यास खेलका लागि महिला क्रिकेट टोली बंगलादेश प्रस्थान।
पोखरा इन्जिनियरिङ कलेजमा 5 वर्ष ब्याचलर इन आर्किटेक्चर विषयमा भर्ना खुल्यो।
आवश्यक शैक्षिक योग्यता ए लेभल वा प्लस टू साइन्स, डिप्लोमा इन इन्जिनियरिङ वा सोसरह दोस्रो श्रेणीमा उत्तीर्ण गरेको।
फारम बुझाउने अन्तिम मिति यही मंगसिर 1 गते, प्रवेश परीक्षा मंगसिर 2 गते।
अन्य जानकारीका लागि पोखरा इन्जिनियरिङ कलेज फिर्के पोखरा।
फोन 061-531-209 531-209।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले राजनैतिक दल तथा उम्मेद्वारहरूलाई चन्दा नदिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ। आज उद्योगी व्यवसायीलाई आयोगको केन्द्रीय कार्यालयमा बोलाएर प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चुनावमा पैसाको चलखेल धेरै भएको र उद्योगी व्यवसायीसँग पनि चन्दा माग्ने गरेको गुनासो सुनिएको भन्दै चन्दा नदिन आग्रह गर्नुभयो। चन्दा दिनै पर्ने भए पारदर्शी रूपमा चेक मार्फत दिन उहाँले आग्रह पनि गर्नुभयो। चुनाव घोषणा पत्रलाई प्राथमिकता दिनुपर्नेमा अहिले पैसालाई महत्व दिन थालेको पाइएको प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो। उहाँले निष्पक्ष रूपमा चुनाव गर्नका लागि पनि पैसाको चलखेल रोक्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख निर्वाचन आयुक्त यादवले चुनावमा हुने अधिक खर्चको स्रोत पत्ता लगाई कार्यवाही गर्न सरकारले सम्पत्ति शुद्धिकरण विभाग, राजस्व विभाग लगायतलाई परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। केही दिन यता दलहरूले चुनावका लागि धेरै चन्दा मागेको भन्दै व्यवसायीहरूले गुनासो गर्दै आएका छन्।
आयोगले मंगसिरमा हुने चुनावका लागि पुराना मतदाताको परिचय पत्र नछाप्ने भएको छ। पहिलो चरणमा मंगसिर 10 र दोस्रो चरणमा 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि नयाँ मतदाताको मात्र परिचय पत्र छाप्ने काम भइरहेको छ। गएको स्थानीय तहको चुनावमा मतदाता नामावलीमा नाम रहेका र परिचय पत्र लिएका मतदातालाई फेरि परिचय पत्र वितरण नगर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। स्थानीय तहका चुनावमा भोट खसालेका मतदाताले पुरानै परिचय पत्रका आधारमा भोट खसाल्नुपर्ने ढकालको भनाइ छ। मतदाताको सहजका लागि आयोगले नामावलीमा नाम भएका मतदातालाई सरकारी निकायबाट जारी भएको कुनै पनि आधिकारिक परिचय पत्रका आधारमा पनि मतदान गर्ने सुविधा दिँदै आएको छ। आयोगले नयाँ थपिएका र स्थानान्तरण भएका मतदाताको मात्र परिचय पत्र छाप्ने काम अन्तिम चरणमा पुर्याएको छ। नयाँ थपिएका झण्डै 14 लाख र स्थानान्तरण भएका 8 लाख गरी 22 लाख परिचय पत्र छापेर सकिने लागेको प्रवक्ता ढकालले जानकारी दिनुभयो। प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि देशभरबाट 1,54,00,000 मतदाता रहेका छन्।
यस्तै निर्वाचन आयोगले आउँदो मंगसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि मतदाता शिक्षा कार्यक्रम छुट्याएको छ। आयोगले मतदाता शिक्षा कार्यक्रम पूर्व निर्धारित योजनाभन्दा ढिलो गरी भोलिदेखि शुरू गर्न लागेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंगसिर 10 गते हुने पहिलो चरणको चुनावका लागि 32 जिल्लामा भोलिदेखि मतदाता शिक्षा कार्यक्रम शुरू हुन लागेको छ। निर्वाचन कार्यतालिका हेरफेर गर्नुपर्ने भएकाले पहिलो चरणको चुनावका लागि 15 दिन मात्रै मतदाता शिक्षा दिन लागि उहाँले बताउनुभयो। दोस्रो चरण का लागि अलिक धेरै दिन मतदाता शिक्षा दिने आयोगको तयारी छ। दोस्रो चरणको चुनाव हुन अब 27 दिन मात्र बाँकी छ। मतदाता शिक्षाका लागि झण्डै 20,000 जनशक्ति परिचालन गर्न लागि पनि प्रवक्ता ढकालले बताउनुभयो।
रुकुममा प्रतिनिधि सभा सदस्य उम्मेद्वार जनार्दन रूकुमका प्रतिनिधि सभा सदस्य उम्मेद्वार जनार्दन शर्मा चढ़ेको गाड़ीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको छ। पश्चिम रूकुमको चौरजहारी नगरपालिका आठ गोइरीमा आज बिहान 9 बजे शर्मा चढ़ेको गाड़ीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ। चौरजहारी नगरपालिकाको चुनावी सभा सकेर पूर्व गृहमन्त्री समेत रहेका शर्मा सहितको प्रचार टोली चढ़ेको गाड़ी सानेभेरी गाउँपालिकाको सिमलीतर्फ आउँदै गर्दा सड़कमाथिबाट बम प्रहार भएको हो। सुरक्षा सतर्कताका कारण बम प्रहारबाट कुनै पनि क्षति भने नभएको प्रहरीले जनाएको छ। शर्मा चढ़ेको गाड़ीको अघिल्तिर परेको एउटा बम नपड्केपछि अर्को बम प्रहार गरिएको थियो। बम पड्के पनि गाड़ीमा क्षति नभएको प्रहरीले जनाएको छ। बम नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको प्रहरीको आशंका छ। बम प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई धादिङमा पक्राउ गरेको छ। चुनावी सुरक्षालाई ध्यानमा राखेर नेकपाका रसुवा जिल्ला सेक्रेटरी रहेका धादिङ रूबी भ्याली गाउँपालिकाका चेरोङ तामाङ, टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिकाका मोहन घलेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो। चुनावलाई शान्तिपूर्ण बनाउन माथिको आदेशमा उनीहरूलाई पक्राउ गरिएको केसीको भनाइ छ।
यस्तै सोलुखुम्बुको सोताङ गाउँपालिकामा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप हुँदा दुईजना घाइते भएका छन्। चुनावी प्रचार प्रसारका क्रममा रहेका दुवै दलका कार्यकर्ता बीच झडप भएको हो। झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुकाको साध्यक्ष पेमाल तामाङ घाइते भएका छन्। नेपालीको सोताङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने कांग्रेसले आफ्नो कार्यकर्ताको उपचारका लागि सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको छ। वाम गठबन्धनले आज सोताङ गाउँपालिकामा चुनावी सभा गरेर पोस्टर पम्पलेट टास्दै गर्दा कांग्रेसका कार्यकर्ताले पोस्टर च्यातेर फालेपछि तनाव भएको थियो। वाम गठबन्धनको टोलीले नेपाली कांग्रेसका उम्मेद्वारसहित कार्यकर्ताले हात हतियारसहित आक्रमण गरेको आरोप लगाएको छ। कांग्रेस पक्षले भने आफूहरूको जित सुनिश्चित देखिएकाले वाम गठबन्धनले आफूमाथि आक्रमण गरेको आरोप लगाएको छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरूपको आवश्यकता ठहर गर्दै विवेकशील साझा पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आज काठमाडौँको सुन्धारामा रहेको धरहरा परिसरमा कार्यक्रम गरी विवेकशील साझा पार्टीले आउँदो मंगिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको हो। विदेशमा काम गर्ने नेपालीले पनि चुनावमा भोट हाल्न पाउनुपर्ने, आउँदो 20 वर्षमा नेपाललाई मध्यम आय भएको देश बनाउने योजना सहितको प्रतिबद्धता घोषणा पत्रमा गरिएको छ। यस्तै समावेशी लोकतन्त्र, पारदर्शी अर्थतन्त्र, सुशासन, गरीबी निवारण, न्याय, सुरक्षा, स्थिर राज्य, चुस्त कर्मचारी प्रशासन र प्रभावकारी सेवा पुर्याउने प्रतिबद्धता पनि विवेकशील साझा पार्टीले चुनावी घोषणा पत्रमा गरेको छ।
यसैबीच संघीयता खारेज गरेर संविधान कार्यान्वयन गर्ने पुरानै एजेण्डा बोकेर राष्ट्रिय जनमोर्चाले 26 बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। प्रदेश र प्रतिनिधि सभा सदस्य चुनावका लागि जलस्रोत उपयोग, औद्योगिकरण, कृषि र पर्यटन विकासलाई मुख्य प्राथमिकता राखेर अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो। घोषणापत्रमा ग्रामीण विकासका लागि एकीकृत बस्ती विकास, दुर्गम गाउँहरूमा सुपथ मूल्य पसल सञ्चालन, ऐतिहासिक तथा राष्ट्रिय सम्पदाको संरक्षण गरिने उल्लेख गरिएको छ।
यस्तै संविधान सभाको चुनाव देखिने संघीयताको विरोध गर्दै आएको जनमोर्चाले संघीय गणतन्त्र सहितको नयाँ संविधान घोषणा भएर कार्यान्वयन भइरहेका बेला पनि संघीयता खारेजीको माग भने छोडेको छैन। दलहरूको घोषणा पत्रमा गरेको प्रतिबद्धता कार्यान्वयन बारे मतदाताको धारणा समेटिएको रिपोर्ट हामी केही बेरमा प्रस्तुत गर्छौं।
महोत्तरीमा राजपा नेपालका केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। राजपा नेपालका बर्दिवास नगर संयोजक समेत रहेका राम भण्डारी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको समाचार सम्प्रेषण गर्दा आचार संहिता उल्लंघन गर्ने पत्रकारलाई कार्यवाही हुने भएको छ। भक्तपुरमा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतले आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आचार संहिता उल्लंघन हुने कुनै पनि समाचार सम्प्रेषण नगर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। उहाँले समाचार आधिकारिक स्रोतबाट लिएर मात्रै सम्प्रेषण गर्न भन्दै सूचना दिन पत्रकारका लागि आवश्यक व्यवस्था मिलाउने पनि बताउनुभयो। कार्यक्रममा भक्तपुरका मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले विगतका चुनावमा हतारमा समाचार सम्प्रेषण गर्दा गलत तथ्याङ्क बाहिरिएको र त्यसका कारण मतगणना रोकिएको भन्दै आचार संहिताभित्र रहेर समाचार दिन पत्रकारहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा निर्वाचन अधिकृत उत्तम सिलवालले आचार संहिता उल्लंघन गर्ने पत्रकार वा मीडिया हाउसलाई पनि कार्यवाही हुने बताउनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले राजनैतिक दल तथा उम्मेद्वारलाई चन्दा नदिन उद्योगीलाई निर्वाचन आयोगको आग्रह स्थानीय तहको चुनावमा मतदान गरिसकेका मतदाताको नयाँ परिचय पत्र नबनाइने भोलिदेखि मतदाता शिक्षा कार्यक्रम शुरू गर्ने निर्वाचन आयोगको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग आउँदो मंगसिरमा हुने चुनावका लागि धेरै जसो दलले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन्। चुनावका बेला घोषणा पत्र छाप्ने र वितरण गर्ने प्रतिस्पर्धा नै हुने गरेको छ। दलहरूले अहिलेसम्म सार्वजनिक गरेका घोषणा पत्रलाई हेर्ने हो भने जुन दलले जिते पनि चुनावपछि देशमा विकासको लहर शुरू हुनेछ। केही वर्षपछि नागरिकले कुनै समस्या भोग्नुपर्ने छैन तर 6 दशकदेखि यस्ता आश्वासनले भरिएका चुनावी घोषणा पत्र हेर्दै र नेताको योजना सुन्दै आएका पाका पुस्ता भने घोषणा पत्र अनुसार काम हुन्छ भन्नेमा आशावादी छैनन्। मदन पौड्यालको रिपोर्ट।
राख्नुपर्छ भन्छ नमस्कार गर्छ जान्छ ल भन्यो जसलाई पनि होइन
भोट माग्दै उम्मेद्वार मतदाताको घर दैलोमा पुगेका छन्। घोषणा पत्र र प्रतिबद्धता सहित जितेपछि यो गर्छु र त्यो गर्छु भन्दैछन्। मतदाता पनि कसलाई भोट दिने सोच विचार गर्दैछन्। तर पाका पुस्तामा भने जसले जिते पनि केही हुँदैन भन्ने निराशा छ। ललितपुरको लगन खेलका 60 वर्षीय श्याम श्रेष्ठ
भनेको अनुसार काम हुँदैन अनि के कुरा त थाटिहाल्छ नि थाटिएर त्यही भएर त भोट हाल्नु भन्दा वास्तै नगर्ने चुप लगाएर आफ्नो काम हुँदैन।
विगतका चुनावमा पनि दलहरूले यो गर्छु र त्यो गर्छु भनेर घोषणा पत्र बनाएका थिए। विकासका ठूल्ठूला कुरा भए घोषणा पत्र अनुसार काम भएको भए नेपाल विकसित र समृद्ध भइसक्थ्यो। 5 वर्षमै देशको कायापलट गर्छौं समृद्धि हाम्रै पालामा हुन्छ भन्ने जस्ता नारा उठाउने दलले घोषणा पत्र अनुसार काम गरेनन्। दलका नेताले घोषणा पत्र सम्झने चुनावका लागि मात्र हो। चुनाव जितेपछि केही गर्दैनन् भन्नुहुन्छ ललितपुर महानगरपालिका 8 का 63 वर्षीय ईश्वर कृष्ण नापिक।
आश्वासन दिँदा यो गर्छु गर्छु भनेर तर आश्वासनको पहाडमा बत्ती बले जस्तै त्यसले फू गर्न साथ निवेक जस्तै चाहिँ भइरहेको छ।
चुनावै पछि आउने दलका घोषणा पत्रमा स्वास्थ्य शिक्षा रोजगार र विकास छुटेकै हुँदैन। यसपालि पनि प्रतिनिधि र प्रदेशसभा चुनावका लागि दलहरूले बनाएको घोषणा पत्रमा 5 वर्षमा गरिबी मुक्त 10 वर्षमा 10 लाख रोजगारी 20,000 मेगावाट विद्युत उत्पादन जस्ता महत्वाकांक्षी योजना राखेका छन्। 2048 सालको चुनावमा नै मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणा दलहरूले गरेका थिए तर मेलम्चीको पानी काठमाडौँ आउन मात्रै पनि नागरिकले 25 वर्ष कुर्नुपर्ने भयो। रात दिन काम गरे पनि पूरा नहुने योजना लेखिएका घोषणा पत्रले सपना मात्रै बाँड्ने काम भएको छ। फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी
2048 सालबाट शुरू भएको घोषणा पत्र एउटै पार्टीको हेर्दै जानुहोस् करिब करिब कपी छ। नयाँ तरिकाले टेक्नोलोजीका कुरा गरे होलान्। हिजो 10 करोडको कुरा 10 अर्ब भयो होला त्यो बजेट। हिजो 25 किलोमिटर बाटो खन्छु भनेको ठाउँमा अहिले 250 किलोमिटर भन्ला। होइन भने तपाईँ पल्टाएर हेर्नुहोस् त्यो बेलामा आएको घोषणा पत्र र आजको घोषणा पत्र पनि जनतालाई कसरी आश्वासन दिने भन्ने मात्रै छ।
सबै नागरिकले प्रतिनिधि र प्रदेश सभाको चुनावपछि देशले फड्को मार्ला भन्ने आशा राख्नु स्वाभाविकै हो, तर दलहरूका चुनावी घोषणा पत्रमा लेखिएका कुरा कार्यान्वयन हुन्छन् नै भन्न सक्ने अवस्था भने छैन। पाको पुस्ताको अनुभवले पनि यही भन्छ।
अब फेरि खबरकै सिलसिला। चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा 114 उपधारा 1 बमोजिम चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो। अध्यादेश प्रमाणीकरण भएपछि अब काठमाडौँ उपत्यकामा 10 वर्षसम्म निजी मेडिकल कलेज खोल्न पाइने छैन। यस्तै एउटै विश्वविद्यालयले 5 भन्दा बढ़ी शिक्षण संस्थालाई सम्बन्धन पनि दिन पाउने छैन। सम्बन्धन लिएका शिक्षण संस्थाले स्नातकोत्तरका कार्यक्रममा कम्तीमा 70% निशुल्क छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेछ। छात्रवृत्तिमा पढ़ेका विद्यार्थीले दुर्गम जिल्लामा कम्तीमा 4 वर्ष काम गर्नुपर्ने व्यवस्था पनि अध्यादेशले गरेको छ। यस्तै स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड पूरा नगरेका र अस्पताल सञ्चालन गरेको 3 वर्ष पूरा नभएका स्वास्थ्य संस्थाले पनि मेडिकल शिक्षाको सम्बन्धन पाउने छैनन्। संसदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि स्वास्थ्य शिक्षा सम्बन्धीको यो कानून अघिल्लो संसदबाट पारित हुन सकेको थिएन। संसद विघटन भएपछि कार्तिक 6 मन्त्री परिषद बैठकले अध्यादेश मार्फत चिकित्सा शिक्षा विधेयक ल्याएको हो। सरकारले अध्यादेश मार्फत भए पनि विधेयक ल्याउने प्रतिबद्धता गरेपछि डाक्टर केसीले 13 चरणको अनसन तोड्नु भएको थियो। केदार भक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा अध्यादेश सरकारले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो, तर राष्ट्रपतिले यो अध्यादेश प्रमाणीकरण गर्न आनाकानी गरेपछि डाक्टर केसीले फेरि अनसन बस्ने चेतावनी दिनुभएको थियो। एमाले र माओवादी केन्द्रले अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपति भण्डारीलाई दबाव पनि दिँदै आएका थिए।
स्थानीय तहबाट औषधि व्यवस्थापन हुन नसक्दा कपिल वस्तुमा औषधि अभाव भएको छ। सरकारले जिल्ला अस्पतालबाट 80 औषधि निशुल्क रूपमा प्रदान गर्ने र स्वास्थ्य चौकीबाट 48 औषधि निशुल्क दिने घोषणा गरेको छ, तर यो अनुसारको व्यवस्थापन भने हुन सकेको छैन। छाला सम्बन्धी औषधि, सिटामोल, एन्टीबायोटिक, बच्चाहरूलाई दिने विभिन्न सिरप लगायतको औषधिको अभाव रहेको कपिल वस्तुका विभिन्न ठाउँमा रहेका स्वास्थ्य केन्द्रका प्रमुखले बताएका छन्। कपिल वस्तु नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव देखिएपछि अल्पकालीन अवस्थामा औषधिको खरिद गरी केही व्यवस्थापन गरिएको र थप औषधि खरिदका लागि टेण्डर भइसकेको कपिल वस्तु नगरपालिका लेखा अधिकृत बलराम न्यूपानेले जानकारी दिनुभयो। यसै बीच तिलगंगा आँखा प्रतिष्ठानमा किमोथेरापी सेवा शुरू हुने भएको छ। आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक किमोथेरापी सेवा शुरू नहुँदा बिरामीलाई असुविधा भएपछि काठमाडौँको तिलगंगा अस्पतालले यो सेवा शुरू गर्न लागेको हो। अस्पतालका क्यान्सर विभागका प्रमुख एवं आँखा क्यान्सर विशेषज्ञ डाक्टर पूर्णिमा राजकर्णिका स्थापितले अबको 1 महिनापछि सेवा शुरू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
नेपालमा रेल निर्माण गर्न प्राविधिक रूपमा सम्भव भएको निष्कर्ष निकाल्दै चिनिया टोली स्वदेश फर्केको छ। नेपाल र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न आएको टोलीले केरूङ काठमाडौँ, काठमाडौँ पोखरा र काठमाडौँ लुम्बिनी रेलमार्ग सम्भव रहेको ठहर गरेको हो। चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनका उपमन्त्री चेङ जियान नेतृत्वको 23 टोलीले केरूङदेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माणको केरूङदेखि लुम्बिनीसम्म रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरेको थियो। आज चीन फर्केको टोलीले आफ्नो प्रतिवेदन चिनिया सरकारलाई बुझाउनेछ।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव जनआन्दोलन स्वर्ण पदक 2074 सम्मानित हुनुभएको छ। सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको 103 जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौँमा कार्यक्रम गरी पूर्व राष्ट्रपति यादवलाई सम्मान गरेको हो। उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गर्नुभएको थियो।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज सिन्धुलीगढ़ीमा झण्डोलोत्तन गर्नुभएको छ। सिन्धुलीगढ़ीमा अंग्रेज फौजलाई हराई वीरता कायम गरेको 250 पुगेको अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको विजय उत्सवमा सहभागी हुन पुगेकी राष्ट्रपति भण्डारीले झण्डोत्तोलन सहित सिन्धुलीगढ़ीको पनि अवलोकन गर्नुभएको छ। उहाँले नेपाललाई चिनाउने प्रमुख ठाउँ सिन्धुलीगढ़ी पनि भएकाले त्यस क्षेत्रको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले नजिकिएको चुनावमा सबैले उत्साह का साथ सहभागी भएर सक्रिय सहयोग गर्ने अपेक्षा गरेको पनि बताउनुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
लोकसेवा परीक्षा तयारी सम्बन्धी कोशिशको जरुरी सूचना।
यस कोशिश शैक्षिक केन्द्रमा वाणिज्य बैंक, कृषि विकास बैंक, अनुसन्धान सहायक तथा शाखा अधिकृत, नासु, खरिदार लगायतका विशेष तयारी कक्षाहरू 50% छुटमा सञ्चालन हुन गइरहेकाले समयमै भर्ना भएर लाभ लिन सबैमा अनुरोध छ।
सिट सीमित भएकाले छिटो गर्नुहोस्।
प्रमुख विशेषता,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गरिने।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने र कमजोरका लागि थप विशेष कक्षाको व्यवस्था गरिने।
हरेक हप्ता सञ्चालन हुने नमुना परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने 10 जनालाई 50% र मासिक परीक्षामा प्रथम हुनेलाई पुरै छुटको व्यवस्था।
थप जानकारीका लागि कोशी शैक्षिक केन्द्र नयाँ बानेश्वर, सम्पर्क नम्बर 01-41-07-007, 98-5-11-72-194।
सुवर्ण अवसर,
विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायबिटिज थायराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यही कार्तिक 15 गतेदेखि मङ्सिर 14 गतेसम्म निशुल्क सुगर परीक्षण गरिनुका साथै थायराइड जाँच मात्र ₹500 र अन्य सेवाहरूमा पनि विशेष छुट प्रदान भइरहेको छ।
सम्पर्क नेपाल डायबिटिज थायराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर सिभिल ब्याङ्कको माथिल्लो तलामा। फोन नम्बर 01-4785-420-4785-430।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। धनुषामा 10 किलो गाँजा सहित प्रहरीले आमा छोरा सहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका 3 बस्ने 50 वर्षकी कलसिया देवी महरा, उहाँका छोरा 24 वर्षका छोरा देवेन्द्र र छिमेकी 43 वर्षका राम अवतार महरा रहेका प्रहरीले जनाएको छ। धनुषाको सबैला नगरपालिका 13 ढोल बजारमा गाँजा लुकाई छिपाई बिक्री वितरण हुने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो।
यस्तै धनुषामा नै नलकटुवा, पेस्तोल र 3 गोलीसहित 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका 8 का सकुर मिया र सबैला 4 का अनिल पासवान रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका उनीहरूलाई सार्वजनिक पनि गरेको छ।
प्रहरीले ललितपुरको शंखमूलबाट चितुवाको छाला सहित 1 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका 6 घर भएका जीवन माझी रहेका छन्। चितुवाको छाला बिक्री गर्न भनी बोकेर हिँडेका माझीलाई ललितपुरको शंखमूलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विज्ञप्ति निकालेर जानकारी दिएको छ। पक्राउ परेका माझीलाई कार्यवाहीका लागि जिल्ला वन कार्यालय हात्तीवन ललितपुरमा बुझाइएको छ।
क्यानाडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध कार्यालय टेकुले क्यानाडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी विष्णुपुर गाउँपालिका 1 का अशोक कुमार यादव र सप्तरीकै विजयपुर नगरपालिका 5 का ईश्वरी शिवभक्तिलाई पक्राउ गरेको हो। उनीहरूले 4 जनालाई क्यानाडा पठाइदिने भन्दै 3-4 लाख रूपियाँ लिएका प्रहरीले जनाएको छ।
पाल्पाको रामपुर नगरपालिका 380 घर परिवारले खरको छाना फाल्न नगरपालिकामा निवेदन दिएका छन्। नगरपालिकाले खरको छाना हटाउन प्रोत्साहन स्वरूप अनुदान दिन थालेपछि निवेदन दिनेको संख्या बढ़न थालेको छ। गएको 8 गतेदेखि खरका छाना फालेर टिनको छाना राख्ने अभियान शुरू गरेको नगरपालिकाले आउँदो मसान्तसम्म निवेदन दिन सकिने जनाएको छ।
डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा परेको छ। विगत 4 वर्षदेखि डोल्पामा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी काम गर्दै आएका नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लापाका जिल्ला संयोजक सन्तोष खनालले जलवायु परिवर्तनको असर कम गर्न आउँदा दिनमा स्थानीय स्तरबाट आवश्यक पहल हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पहिलो चरणमा डोल्पाका साबिक्का, लिकु, रह, काईगाउँ, लावण र सहरतारा गाविसमा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी दिनुभयो।
दैलेखमा माध्यमिक तहसम्मका विद्यार्थीले अब विद्यालयमा मोबाइल फोन बोक्न नपाउने भएका छन्। जिल्ला बाल कल्याण समितिको आज बसेको बैठकले बाल विवाह रोकथामका लागि कक्षा 12 अध्ययन गर्ने सबै बाल बालिकालाई मोबाइल प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। मोबाइलको प्रयोगबाट बाल विवाह बढ़ेको विश्लेषणका आधारमा मोबाइल प्रयोगमा रोक लगाइएको महिला विकास अधिकृत अनिता गेवालीले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
बाल विवाह बढ़ेको भन्दै 12 कक्षासम्मका विद्यार्थीलाई दैलेखमा मोबाइल बोक्न रोक लगाइएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा पुरेन सिगु लेख्नुहुन्छ, विद्यालयमा मोबाइल बोक्न मात्र होइन अब 22 वर्ष माथिकाले मात्र विदेश जान पाउने व्यवस्था पनि गर्नु पर्यो। पढेर काम छैन भन्दै स्कूल छाडेर धेरै किशोर र युवा हिजो आज कोरिया भाषा पढ्न शहरतिर पसेका छन्।
फेसबुकमा पुष्पल सुजन छेत्रीको भनाइ छ, मेरो चिन्ता अस्थायी शिक्षकले जागिर खालान् भन्ने होइन, मेरा छोरा छोरीलाई सरकारी स्कूलमा पढाउन पाऊ ताकि मेरो कमाईको बचत होस् र सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान होस्।
निर्वाचन आयोगलाई विमोचन थापा सुझाव दिनुहुन्छ, नेताहरूले बाटो बनाउँदा सड़क पिच गर्दा वा कुनै विकास निर्माणको काम गर्दा आचार संहिता नलाग्ने बनाऊ किनकि जसले चुनाव अघि धेरै काम गर्छ उसले भोट पाउँछ, नभए त चुनाव जितेपछि नेताहरू गाउँमै बस्दैनन् अनि कसरी नागरिकले विकास पाउँछन् त।
पृथ्वीराज नेउपाने प्रश्न गर्नुहुन्छ, यो चुनावमा कुनै एक गठबन्धनले भारी बहुमत ल्याए देशले स्थायित्व र नागरिकले स्थायी सरकार अनि विकास पाउँथे कि।
अनि रूकुममा पूर्व गृहमन्त्री जनार्दन शर्मा चढेको गाड़ीलाई लक्षित गरी बम प्रहार भएको खबर उज्यालो अनलाइनमा पढेर अनुराग शाह भन्नुहुन्छ, हिजो बम हान्न सिकाउनेलाई आज बम हानिएकोमा अचम्म मान्नु पर्दैन, विकास र परिवर्तनको आस बोकेका द्वन्द पीड़ित नागरिकको आक्रोश पनि हुन सक्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्ना विचार हाम्रो आईबीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ
प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र विष्णु विश्वकर्मा। अब विदेशको खबर, भियतनाममा आँधीका कारण 106 ज्यान गएको पुष्टि भएको छ। झण्डै एक हप्ता अघि गएको आँधीले मध्य भियतनाम र मध्य पहाड़ी क्षेत्रमा असर गरेको त्यहाँको प्राकृतिक विपद नियन्त्रण तथा उद्धार सम्बन्धी केन्द्रीय परिचालन समितिले आज जनाएको छ। यो आँधीमा परेर 25 हराइरहेका पनि समितिले जनाएको छ। आज बिहानसम्म पनि आँधीको प्रभाव रहेको र यसबाट त्यहाँको भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको समितिले जनाएको छ। अनुसार आँधीका कारण 2000 भन्दा बढ़ी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै 120,000 हेक्टर क्षेत्रफलमा रहेको बाली नाली पनि नष्ट भएको छ।
अब खेल खबर, महिला 2020 विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनौटको तयारीका लागि नेपाली टोली बंगलादेश गएको छ। प्रतियोगिताको तयारीका लागि छनौट भएका खेलाड़ी सहितको टोलीले बंगलादेशमा अभ्यास खेल खेल्नेछ। महिला 2020 विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनौट आउँदो महिना थाइल्याण्डमा हुँदैछ।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा भारत, अफगानिस्तान र श्रीलंकाले विजयी शुरूआत गरेका छन्। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा अफगानिस्तानले पाकिस्तानलाई 7 हराएको छ। यस्तै श्रीलंकाले पनि यूएईलाई 7 नै हराएको छ। नेपाल रहेको समूह ए को खेलमा भारतले आज घरेलु टोली मलेसियालाई 202 रनको फराकिलो अन्तरले हरायो। प्रतियोगितामा नेपालले भने भोलि आफ्नो पहिलो खेल बंगलादेशसित खेल्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजनीतिक दल तथा उम्मेद्वारलाई चन्दा नदिन उद्योगीलाई निर्वाचन आयोगको आग्रह। निष्पक्ष रूपमा चुनाव गर्न पैसाको चलखेल रोक्नुपर्नेमा जोड़।
स्थानीय तहको चुनावमा मतदान गरिसकेका मतदाताको नयाँ परिचय पत्र नबनाइने। थपिएका नयाँ मतदाताको परिचय पत्र तयार हुँदै भोलिदेखि मतदाता शिक्षा कार्यक्रम शुरू गरिने।
राष्ट्रपति भण्डारीद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण। 10 काठमाडौँ उपत्यकामा निजी मेडिकल कलेज खोल्न नपाइने।
भियतनाममा एक हप्ता अघिको आँधीले 106 ज्यान गयो, 25 जना बेपत्ता।
र अभ्यास खेलका लागि महिला क्रिकेट टोली बंगलादेश प्रस्थान।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी दीपा तिमल सिन्हा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।